الحمد لله رب العالمين والصلاة والسلام على سيد المرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله سلسلة ہے آسان درس قرآن آج سورة آل عمران کی آیت نمبر 180 سے قرآن مجید کا درس سنیں گے ارشاد ہوتا ہے بسم اللہ الرحمن الرحیم وَلَا يَحْسَبَنَّ الَّذِينَ يَبْخَلُونَ بِمَا آتَاهُمُ اللَّهُ مِنْ فَضْلِهِ هُوَ خَيْرًا لَهُمْ بَلْ هُوَ شَرٌ لَهُمْ سَيُطَوَّقُونَ مَا بَخِلُوا بِهِ يَوْمَ الْقِيَامَةِ وَلِلَّهِ مِيرَاثُ السَّمَاوَاتِ وَالْأَرْضِ وَاللَّهُ بِمَا تَعْمَلُونَ خَبِيرٌ اور جو لوگ اس چیز میں بخل کرتے ہیں جو اللہ نے انہیں اپنے فضل سے دی ہے وہ ہرگز اسے اپنے لیے اچھا نہ سمجھیں بلکہ یہ بخل ان کے لیے برا ہے عنقریب قیامت کے دن ان کے گلوں میں اسی مال کا طوق بنا کر ڈالا جائے گا جس میں انہوں نے بخل کیا تھا اور اللہ ہی آسمانوں اور زمین کا وارث ہے اور اللہ تمہارے تمام کاموں سے خبردار ہے۔ یہ آیت مبارکہ بخل کے بارے میں ہے جسے ہم اپنی زبان میں کنجوسی کہتے ہیں۔ اللہ تعالیٰ نے فرمایا کہ خدا کے دیے ہوئے مال میں جو لوگ کنجوسی کرتے ہیں یہ اسے اپنے لیے اچھا نہ سمجھیں کہ ہم نے مال بچا لیا، بلکہ یہ کنجوسی کرنا، یہ بخل کرنا ان کے لیے برا ہے۔ اور اس کنجوسی کا وبال اور انجام یہ ہوگا کہ یہی مال ان کے گلے میں عذاب کا طوق بنا کے ڈال دیا جائے گا قیامت کے دن۔ یہاں پر بخل اور کنجوسی سے کون سی والی مراد ہے؟ اس سے مراد ہے کہ جہاں پر شریعت مال خرچ کرنے کو واجب قرار دے وہاں پر خرچ نہ کرنا، جیسے زکوٰۃ صدقہ فطر ہے، قربانی ہے، یا رشتہ داروں میں وہ رشتہ دار کہ جو محتاج اور ضرورت مند ہے اور شرعی اعتبار سے ان کا خرچہ اٹھانا لازم ہے تو وہاں پر خرچ نہ کیا جائے۔ تو زکوٰۃ نہ دینا، صدقہ فطر نہ دینا، قربانی نہ کرنا، رشتہ داروں کی جہاں پر دیکھ بھال ضروری ہے وہاں خرچ نہ کرنا، تو یہ جو بخل کی صورت ہے یہ ترک واجب ہے، یہ گناہ ہے، اور اس کا یہ وبال ہے کہ قیامت کے دن وہ مال آگ اور عذاب بنا کے گلے میں ڈال دیا جائے گا۔ تو فرمایا کہ جو لوگ بخل کرتے ہیں اسے اپنے لیے اچھا نہ سمجھیں۔ جس مال میں وہ بخل کر رہے ہیں یہ کون سا ہے؟ یہ اللہ نے اپنے فضل سے انہیں عطا کیا۔ تو خدا نے جب تم پہ فضل کیا ہے تو تم بھی دوسروں پر مہربانی کرو، یہ اس کے اعتبار سے کلام۔ بخل کی ایک صورت وہ بھی ہوتی ہے جسے عرف کے اعتبار سے بخل کہا جاتا ہے، یعنی کہ شرعی اعتبار سے تو واجب نہیں ہے لیکن بندے کا اپنا مزاج ایسا ہو کہ جس میں کنجوسی ہو۔ جیسے مثال کے طور پہ کوئی مہمان آئے تو کوشش کرے کہ کم سے کم کھلائے، ہلکے سے ہلکا کھلائے، سستے سے سستا کھلائے، یا اگر کوئی ملنے آیا اور آدمی کچھ کھا رہا تو اسے چھپا لے تاکہ اسے آفر نہ کرنی پڑے۔ تو یہ والی جو کنجوسی کی صورتیں ہیں یہ بھی مذموم ہیں، بری ہیں، قابل مذمت اور قابل ملامت ہے، اور اخلاق کے اعتبار سے یہ گھٹیا پن ہے۔ لیکن یہاں جو آیت کے اندر جس پر وعید ہے وہ شرعی اعتبار سے جو بخل ہے اس کے اعتبار سے۔ اور سخاوت جو ہے، سخاوت عظیم خوبیوں میں سے ہے، انبیاء علیہم السلام کے اوصاف میں سے ہے، نبی پاک صلی اللہ تعالیٰ علیہ وآلہ وسلم کی سنت مبارکہ ہے اور سلف صالحین کا طریقہ ہے۔ وہ زکوٰۃ بھی دیتے بلکہ اللہ کی راہ میں زکوٰۃ سے ہٹ کر اور بھی بہت کچھ اللہ کی راہ میں خرچ کرتے۔ اسی طرح وہ دوسروں کے اوپر کنجوسی کی بجائے جود و بخشش اور عطا اور کرم نوازی کا رویہ اختیار کرتے۔ اس کے بعد اگلی آیت مبارکہ ہے، یہ اہل کتاب میں کچھ لوگوں نے اللہ تعالیٰ کے بارے میں گستاخانہ کلمات کہے، ان کے رد پر یہ آیت مبارکہ ہے۔ ارشاد فرمائے لقد سمع الله قول الذين قالوا ان الله فقير ونحن اغنياء سنكتب ما قالوا وقتلهم الانبياء بغير حق ونقول ذوقوا عذاب الحريق. بے شک اللہ نے ان کا قول سن لیا جنہوں نے کہا اللہ محتاج ہے اور ہم مالدار ہیں، اب ہم ان کی کہی ہوئی بات اور ان کا انبیاء کو ناحق شہید کرنا لکھ رکھیں گے اور کہیں گے جلا دینے والے عذاب کا مزہ چکھو. اس آیت مبارکہ کا شان نزول یہ ہے، قرآن پاک کی آیت مبارکہ نازل ہوئی، من ذا الذی یقرض اللہ قرضا حسنا، کون ہے جو اللہ کو اچھا قرضہ دے. اب الفاظ ہیں اللہ کو قرضہ دے، اور یہ اللہ تعالیٰ نے جو الفاظ مبارکہ بیان کیے یہ بندوں پر ایک اپنے فضل کے طور پہ یہ الفاظ بیان فرمائے، ورنہ تو مال ہے ہی سارا خدا کا، لیکن راہ خدا میں جو خرچ کیا جائے تو اللہ تعالیٰ نے لوگوں کا جذبہ ابھارنے کے لیے اور ان کی ترغیب کے لیے الفاظ یہ بیان فرمائے کہ جو اللہ کی راہ میں خرچ کرتا ہے گویا وہ خدا کو قرضہ دیتا ہے کہ جس نے واپس ملنا ہے دنیا میں یا آخرت میں. تو اب جب یہ آیت مبارکہ نازل ہوئی کہ کون ہے جو اللہ کو اچھا قرضہ دے، تو اہل کتاب میں سے بعض بد نصیبوں نے یہ جملہ کہا کہ اللہ ہم سے قرضہ مانگ رہا ہے تو اس کا مطلب یہ ہوا کہ ہم غنی مالدار ہیں، خدا محتاج ہے. تو اب یہ جو گستاخانہ جملہ کہا تو اس پہ اللہ تعالی نے فرمایا کہ خدا نے ان گستاخوں کا یہ جملہ سن لیا، کہ وہ ہر شے کو سننے والا ہے، ان کا یہ جملہ سن لیا کہ معاذ اللہ، اللہ فقیر ہے اور ہم مالدار ہیں. فرمایا کہ ہم ان کی یہ بات بھی لکھ رہے ہیں، اور اس سے پہلے یہ اہل کتاب جو اپنے اپنے زمانے میں نبیوں کو شہید کیا کرتے تھے ہم اسے بھی لکھے ہوئے. تو لہذا یہ گستاخی جو خدا کی اور وہ گستاخی جو نبیوں کی، فرمایا ہم سب لکھ کے رکھے ہوئے ہیں اور اسے لکھیں گے، اور قیامت کے دن پھر جب ان کو عذاب ہوگا تو کہا جائے گا کہ چکھو اب جلانے والے عذاب کا مزہ، اور یہ نتیجہ ہوگا ان کی گستاخی کا. تو یہ آیت مبارکہ وہ ہے کہ جس میں خدا کی گستاخی پر بھی وعید اور نبیوں کی گستاخی پر بھی وعید، کہ جو ان کو شہید کرتا ہے معاذ اللہ تو یہ ان کی ادب اور تعظیم کے منافی انتہا درجے کا کام کرتا ہے. تو گستاخ خدا اور گستاخ نبی ان دونوں کے لیے برابر کا عذاب ہے. اور یہ جو پھر عذاب ہوگا، فرمایا ذالک بما قدمت ایدیکم وان اللہ لیس بغلام للعبید، یہ عذاب ان اعمال کا بدلہ ہے جو تمہارے ہاتھوں نے آگے بھیجے، اور اللہ بندوں پر ظلم نہیں کرتا. تو یہ خدا کی طرف سے زیادتی نہیں، یہ تمہارا ظلم تھا جو تم نے اس طرح کے اعمال کیے. اب اس کے بعد اہل کتاب نے ایمان نہ لانے، نبی پاک علیہ الصلوۃ والسلام کو رسول نہ ماننے کے بہت سے ہیلے بہانے کیے ہوئے تھے کہ جی ہم تو اس وجہ سے نہیں مانتے، ہم تو فلاں وجہ سے نہیں مانتے. یہاں آیت میں اللہ تعالی نے ان کے ایک مکر کو، ایک فریب کو اور ایک ہیلے کو بیان کیا. ارشاد فرمایا الذین قالوا ان اللہ عہد الینا الا نؤمن لرسول حتى یاتینا بقربان تاکله النار قل قد جاءكم رسل من قبلي بالبينات وبالذي قلتم فلما قتلتموهم ان كنتم صادقين. فرمایا وہ لوگ جو کہتے ہیں کہ اللہ نے ہم سے وعدہ لیا تھا کہ ہم کسی رسول کی اس وقت تک تصدیق نہ کریں جب تک وہ ایسی قربانی پیش نہ کرے جسے آگ کھا جائے، اے حبیب تم فرما دو کہ بے شک مجھ سے پہلے بہت سے رسول تمہارے پاس کھلی نشانیاں اور وہی معجزات لے کر آئے تھے جو تم نے کہے تھے، پھر اگر تم سچے ہو تو تم نے انہیں کیوں شہید کیا؟ ان لوگوں نے کہا کہ جی ہم محمد مصطفیٰ صلی اللہ علیہ وسلم پر اس لیے ایمان نہیں لاتے کہ ہمیں اللہ تعالیٰ نے ہم سے یہ عہد لیا ہوا ہے کہ تم نے کسی رسول کو تب تک نہیں ماننا جب تک کہ وہ اپنے سامنے کوئی قربانی لے کر آئے، یعنی وہ قربانی کرے اور اس کی قربانی کو آسمان سے کوئی آگ اتر کے کھا جائے. وہ رسول رسالت کا دعویٰ کرنے والا قربانی کرے گا और एक आग आसमानों से आएगी और वो उस कुर्बानी को खा जाएगी। जब तक कोई शख्स ये ना दिखाए तब तक तुमने उसको रसूल नहीं मानना। अच्छा, अब ऐसा अल्लाह ताला ने फरमाया कहीं नहीं था, ये उन्होंने अपनी तरफ से घड़ के बयान कर दिया ताकि वो इस तरह का मुतालबा करे कि नबी पाक अलैहि सलातो वसलाम ना पेश करे तो बोले देखे जी हमने आपने शर्त ही पूरी नहीं कि हम क्यों माने। अब इनके जवाब में अल्लाह ताला ने जो बयान फरमाया वो बड़ा खूबसूरत जवाब है। फरमाया कि ए हबीब तुम इनको जवाब दो कि चले मुझ पर ईमान ना लाने का सबब तुम ये बयान कर रहे हो कि जी आप कुर्बानी वो वाली नहीं लेके आए जिसे आसमान से एक आग उतर के खा जाए, इसलिए नहीं मान रहे। लेकिन जो पहले रसूल गुजरे, जो तुम्हारे पास इससे पहले रसूल आए थे, वो रसूल तुम्हारे पास बड़ी खुली खुली निशानियां लेकर आए। जिन मोजज़ात का तुमने मुतालबा किया उन्होंने वो मोजज़ात भी तुम्हें दिखा दिए। तो पहले रसूलों ने ये सारे काम कर दिए, इसके बावजूद तुमने क्या किया, तुमने उनको शहीद कर दिया। तो अगर तुम अपने ईमान लाने की बात में सच्चे होते कि हमें निशानी दिखाई जाए तो हम ईमान ले आएंगे, तो फिर बात यह है कि पहले रसूल तो ये ले आए थे सारा कुछ, पहले नबी जो है वो तो ये चीज़ें ले आए थे, तो फिर तुमने उनको क्यों शहीद किया था। इसका मतलब ये हुआ कि ये तुम्हारी महज एक आगे से हीला साजी और हीलाबाजी है, तुम्हारा असल दिल ही नहीं है ईमान लाने का, वरना फिर पिछले नबी जो निशानियां ले आए थे तुमने उनको क्यों शहीद कर दिया। तो ये एक ऐसा मुस्कित जवाब था और ऐसा खामोश कर देने वाला जवाब था कि इसके बाद फिर वो कलाम नहीं कर सके। अब इसके बाद नबी पाक सल्लल्लाहु अलैहि वसल्लम को इरशाद फरमाया فَإِن كَذَّبُوكَ فَقَدْ كُذِّبَ رُسُلٌ مِّن قَبْلِكَ جَاءُوا بِالْبَيِّنَاتِ وَالزُّبُرِ وَالْكِتَابِ الْمُنِيرِ। तो ए हबीब अगर वो लोग तुम्हारी तकदीब करते हैं तो तुमसे पहले रसूलों की भी तकदीब की गई जो साफ निशानियां और सहीफे और रोशन किताब लेकर आए थे। नबी पाक अलैहि सलातो सलाम को तसल्ली दी, क्योंकि होता यह है कि जब एक आदमी बड़ी माकूल बात करता है, एक मुदल्लल बात करता है और काबिल फहम और समझ में आने वाली बात करता है, और उसके बाद भी अगर सामने वाला ना माने तो आदमी को तकलीफ होती है, उसको रंज होता है कि इतनी वाजे बात इनके सामने मैं पेश कर रहा हूं ये बात ही नहीं मान रहे। तो नबी पाक सल्लल्लाहु अलैहि वसल्लम ने जब अहले किताब के सामने अपनी नबुव्वत को बयान किया, पिछली किताबों के अहवाल बयान किए, नबियों के वाकयात बयान किए, और इसके बावजूद भी उन लोगों ने इस्लाम कबूल नहीं किया, तो अब आपको जो रंज हुआ तो उस पर नबी पाक अलैहिस्सलाम को अल्लाह ताला ने तसल्ली दी कि ए हबीब ये तुम्हें झुटलाते हैं इसमें तुम रंजीदा ना हो, क्योंकि तुमसे पहले भी जो रसूल भेजे गए थे वो भी अल्लाह ताला की तरफ से बड़ी निशानियाँ लेके आए, सहीफे छोटी किताबें लेके आए और रोशन किताब जैसे तौरात लेके आए, तो वो सब आने के बावजूद भी उन नबियों को झुटलाया गया, उनका इनकार किया गया। तो लिहाजा आप भी चूंकि अल्लाह के रसूल हैं तो जो तरीका पहले से चलता आ रहा है वही आपके साथ भी हो रहा है, लिहाजा आप अपना जो पैगाम पहुंचाने का फरीजा है उसे अदा करें। ये माने ना माने ये इनका मसला है। तो ये नबी पाक अलैहिस्सलाम की जो है वो तस्कीन खातिर के लिए और आपके दिल के रंज को दूर करने के लिए अल्लाह ताला ने ये चीज़ बयान फरमाई। अब इसके बाद एक वो हकीकत बयान फरमाई कि जो बंदे की इस्लाह के लिए और उसको गलत रास्ते से सीधे रास्ते की तरफ लाने के लिए बड़ी मुफीद है, आगे वो बयान किया कुल्लु नफ्सिन ज़ाइक़तुल मौत وَإِنَّمَا تُوَفَّوْنَ أُجُورَكُمْ يَوْمَ الْقِيَامَةِ فَمَنْ زُحْزِحَ عَنِ النَّارِ وَأُدْخِلَ الْجَنَّةَ فَقَدْ فَازَ وَمَا الْحَيَاةُ الدُّنْيَا إِلَّا مَتَاعُ الْغُرُورِ। हर जान मौत का मजा चखने वाली है और क्यामत के दिन तुम्हें तुम्हारे अजर पूरे पूरे दिए जाएंगे, तो जिसे आग से बचा लिया गया और जन्नत में दाखिल कर दिया गया तो वो कामयाब हो गया, और दुनिया की जिंदगी तो सिर्फ धोखे का सामान है। ये जिंदगी की वो हकीकत है और जिंदगी का वो एंड है कि जिस पे आदमी जितना गौर करता है उसके दिल का मैल उतना उतरता जाता है, क्योंकि दुनिया की ताकत, पैसा, लज्जतें, ख्वाहिशात, ये वो चीज़ें हैं जो इंसान के दिमाग में मस्तियां पैदा करती और जो उसके अंदर अकड़ पैदा करती और जो उल्टी सीधी हरकतें करता है। अगर मौत याद हो और मौत के बाद कियामत वाले दिन जो खुदा की बारगाह में पेशी है और जो हिसाब देना है और जन्नत या जहन्नम में जाना है, अगर ये याद रहे तो फिर इंसान गौर करता है और फिर कोशिश करता है कि वो गलत रास्ते हटके सीधे रास्ते पर है। तो यहाँ पर अल्लाह ताला ने उसी को बयान फरमाया और दुनिया की ज़िंदगी की हकीकत भी बयान कर दी कि दुनिया की ज़िंदगी तो नहीं मगर धोखे का सामान, कि जैसे एक बस एक धोखा होता है, हकीकत नहीं होती। तो दुनिया की ज़िंदगी जो 50 साल की, 60 साल की, 70, 80, 90 साल की हम इंसानों के लिए उमूमी तौर पर, तो ये क्या है कि ये आई गई, उसके बाद लाखों लाखों साल की, करोड़ों साल की, और फिर क़यामत की हमेशा हमेशा की ज़िंदगी उसके बाद बाकी। तो ये वाक़ियातन इस आयत को अगर बहुत तवज्जो से पढ़ा जाए, सुना जाए और बार बार पढ़ा सुना जाए तो वाकई दिल का जंग उतर जाता है। अब इसके बाद मुसलमानों को इरशाद फरमाया, لَتُبْلَوُنَّ فِي أَمْوَالِكُمْ وَأَنفُسِكُمْ وَلَتَسْمَعُنَّ مِنَ الَّذِينَ أُوتُوا الْكِتَابَ مِن قَبْلِكُمْ وَمِنَ الَّذِينَ أَشْرَكُوا أَذًى كَثِيرًا وَإِن تَصْبِرُوا وَتَتَّقُوا فَإِنَّ ذَلِكَ مِنْ عَزْمِ الْأُمُورِ। اے مسلمانوں، بے شک تمہارے مالوں اور تمہاری جانوں کے بارے میں تمہیں ضرور آزمایا جائے گا، اور تم ضرور ان لوگوں سے جنہیں تم سے پہلے کتاب دی گئی اور مشرکوں سے بہت سی تکلیف دہ باتیں سنو گے، اور اگر تم صبر کرتے رہو اور پرہیزگار بنو تو یہ بڑی ہمت کے کاموں میں سے ہے۔ یہ مسلمانوں کو ایک یوں کہنے کی پیشگی ایک شے بتا دی گئی، اگر کسی آدمی پہ کوئی مشکل آنی ہو اور اس کو پہلے سے بتا دیا جائے کہ بھائی یہ مشکل آئے گی تو آدمی مینٹلی طور پہ تیار ہو جاتا ہے، یکدم آ جائے تو پھر آدمی گھبرا جاتا ہے۔ تو مسلمانوں کو فرمایا کہ تمہاری جانوں اور تمہارے مالوں کے اندر تمہیں آزمایا جائے گا، کچھ چیزیں تمہیں قربان کرنی پڑیں گی، زکوٰۃ فرض ہوئی مال قربان کرنا پڑے گا، جہاد فرض ہوا تو جان کی قربانی ہو سکتی ہے، یا اس کے علاوہ اور مختلف طرح تمہیں جان و مال کے اندر آزمایا جا سکتا ہے۔ اسی طرح جو اہل کتاب ہیں، یہودی ہیں، عیسائی ہیں، اور اس کے علاوہ جو مشرک ہیں، ان کی طرف سے تمہیں تانے تشنی، برا بلا کہنا، یہ سب تمہیں سننے کو ملے گا، لیکن یہ سب کیا ہوگا، یہ سب تمہارا امتحان ہوگا کہ تم اس کے مقابلے میں کیا رویہ اختیار کرتے ہو۔ تو اگر جان و مال کے امتحان میں تم نے صبر کیا تو کیا ہوگا، فرمایا کہ یہ بڑی ہمت کا کام ہوگا۔ دوسری بات، اگر کفار کی طرف سے ملنے والے اعتراضات اور تکلیف دہ باتوں کے باوجود بھی ایمان پر ثابت قدم رہے اور خدا سے ڈرتے رہے اور اپنی راہ استقامت پر گامزن رہے تو فرمایا کہ اس کا خدا تعالیٰ تمہیں اجر عطا فرمائے گا، بے شک یہ بڑی ہمت کے کاموں میں سے ہے۔ تو مصیبت میں صبر کرنا، دین پر استقامت، ایمان پر استقامت، اور خدا سے ڈرنا، پرہیزگار بننا، گناہوں سے بچنا، تو فرمائیے یہ بڑی ہمت کے کاموں میں سے ہے۔ اب اس کے بعد اہل کتاب کے حوالے سے کلام ہے، فرمائے وَإِذْ أَخَذَ اللَّهُ مِيثَاقَ الَّذِينَ أُوتُوا الْكِتَابَ لَتُبَيِّنُنَّهُ لِلنَّاسِ وَلَا تَكْتُمُونَهُ فَنَبَذُوهُ وَرَاءَ ظُهُورِهِمْ وَاشْتَرَوْا بِهِ ثَمَنًا قَلِيلًا فَبِئْسَ مَا يَشْتَرُونَ۔ اور یاد کرو، جب اللہ نے ان لوگوں سے عہد لیا جنہیں کتاب دی گئی کہ تم ضرور اس کتاب کو لوگوں سے بیان کرنا اور اسے چھپانا نہیں، تو انہوں نے اس عہد کو اپنی پیٹھ کے پیچھے پھینک دیا اور اس کے بدلے میں تھوڑی سی قیمت حاصل کر لی، تو یہ کتنی بری خریداری ہے۔ یہ اللہ تعالیٰ نے تورات اور انجیل میں نبی پاک صلی اللہ علیہ وسلم کے اوصاف بیان فرمائے تھے کہ ان اوصاف والے نبی تشریف لائیں گے، اور تورات اور انجیل کے جو علماء تھے ان سے اللہ تعالیٰ نے یہ وعدہ کیا تھا کہ یہ جو کتاب اللہ میں بیان ہوا یہ سب تم لوگوں کے سامنے بیان کرنا، چھپانا نہیں۔ تو اب یہ اللہ تعالیٰ کا وعدہ تھا، لیکن جب نبی پاک صلی اللہ علیہ وسلم تشریف لائے تو اب آپ کے جو اوصاف تورات اور انجیل میں تھے اسے بیان کرنے کی بجائے یہودیوں اور عیسائیوں کے جو علماء تھے انہوں نے اسے چھپانا شروع کر دیا۔ اور چھپانے کا مقصد کیا تھا؟ چھپانے کا مقصد یہ تھا کہ اگر یہ بیان کریں گے اور ان کے لوگ مسلمان ہو جائیں گے تو خود وہ جو ان کی اپنی ایک معاشرے کے اندر مقام تھا، نام تھا اور نذرانے تھے، وہ ختم ہو جائیں گے۔ تو उस दुनियावी लालच की वजह से उन्होंने खुदाई अहद को, खुदाई वादे को अपनी पीठ पीछे फेंका और दुनिया को इख्तियार कर लिया। उस पर अल्लाह ताला ने फरमाया कि इन्होंने खुदा के अहद को पीठ पीछे फेंका और उसके बदले में थोड़ी सी कीमत दुनिया का माल ले लिया, तो कितनी बुरी खरीदारी इन्होंने की। तो अल्लाह रसूल के जो अहकाम हैं इन्हें छुपाना जायज़ नहीं होता जहाँ पर इसके बयान करने का हुक्म दिया गया। इसके बाद फिर मज़ीद अहले किताब ही की चंद और खसलतें बयान की गई और उसका ताल्लुक खुद पसंदी और हुब्बे जाह के साथ है। फरमाया ला तहसबन्नल्लज़ीना यफ़रहूना बिमा अतौ व युहिब्बूना अन युहमदू बिमा लम यफ़अलू फला तहसबन्नहुम बिमफाज़तिन मिनल अज़ाब वलहुम अज़ाबुन अलीम। हरगिज़ गुमान न करो उन लोगों को जो अपने अमाल पर खुश होते हैं और पसंद करते हैं कि उनकी ऐसे कामों पर तारीफ की जाए जो उन्होंने किए ही नहीं, उन्हें हरगिज़ अजाब से दूर न समझो और उनके लिए दर्दनाक अजाब है। ये आयत मुबारक बुनियादी तौर पर तो यहूदियों के बारे में नाजिल हुई, लेकिन अपने मफहूम के एतबार से ये जो है वो सबके लिए काबिले तवज्जो है और काबिले नसीहत है। फरमाया कि जो लोग अपने आमाल पर खुश होते हैं, अमल किया और उस पर बड़े खुश हैं, देखा जना मेरा कारनामा क्या। अब अगर तो गलत काम कोई अपना कारनामा बयान करके उस पर फख्र कर रहे हैं तो वैसे ही गलत कि एक तो काम गलत किया और उसके ऊपर उससे खुश भी हो रहा है। तो अब ये जितने गुनाह वाले आमाल हैं, जितने जो है वो बातिल की ताईद वाले और हराम कामों की ताईद वाले काम हैं और उनके ऊपर खुश होना, तो फरमाया कि इन्हें अजाब से दूर ना समझो। दूसरे नंबर पे ये है कि काम तो अच्छा ही किया, जैसे नमाजें पढ़ी या और कोई दीन का काम किया, लेकिन उस पर यूं खुश होना कि मेरा कारनामा देखो, तो जब उसके अंदर मैं आ जाए और जब उसमें खुद पसंदी आ जाए और जब उसमें ये हो कि अब मेरे कारनामों पे मेरी तारीफ की जाए, तो ये वो मज़मूम सूरत में दाखिल हो जाता है कि जिसमें फिर कई सूरतों में गिरफ्त होती है। तो एक तो अपने जो कुछ आमाल किए उस पर खुश, दूसरी बात क्या कि जो किया भी नहीं है उस पर भी उनकी तारीफ की जाए, इसे पसंद करते हैं। यानी मिसाल के तौर पे एक बंदे ने काम किया ही नहीं है, अब वो चाहता ये है कि यार मेरी तारीफ की जाए कि यार ये मेरा ही कारनामा है, ये क्रेडिट जो है मुझे ही दिया जाए। जैसे आज के ज़माने में आम कि लोगों को ये ख्वाहिश है कि क्रेडिट उनको दे दिया जाए और जिस गरीब ने और जिस बेचारे ने काम किया है उसका नाम ना आए। तो ये क्या है कि इस बात को पसंद करना कि इनकी उस काम पर तारीफ की जाए जो इन्होंने किया ही नहीं। तो फरमाया कि ये जो बगैर काम की तारीफें चाहते हैं इन्हें तुम अजाब से दूर मत समझो, इनके लिए दर्दनाक अजाब है। तो ये आयत मुबारका जो है झूठी तारीफ पसंद करने की मुजम्मत के ऊपर बड़ी वाजे है कि बंदे का वो कारनामा है ही नहीं। एक आदमी को बैठे बिठाए उसको पता नहीं क्या बना दिया कि जनाब ये इस वक्त इस मरतबे का है, ये है वो है, वो ऐसा है ही नहीं, और उल्टा वो पसंद कर रहा है कि हाँ मुझे ये कहा जाए। तो ये हर शोबे के अंदर ही होता है, हाँ वो दीनी है वो दुनियावी है, तो उसमें झूठी तारीफ पसंद करना और झूठे कारनामों पर उसकी तारीफ की जाए इसे पसंद करना, ये आजकल एक आम वबा और बला की तरह है। तो फरमाया कि ये वाले जिनके आमाल और ये वाली जिनकी हरकतें हैं तो इन्हें अजाब से दूर ना समझो। अब ये करने वाला कोई मुल्की कामों में अंदर में चाहता है कि मुल्की कामों का क्रेडिट मुझे मिल जाए अगरचे उसने ना भी की हो, तो महज फीता काटने में और तख्ती लगाने में इसका नाम आ जाए, या इसी तरीके से और दूसरे कामों के अंदर। तो ये खुद पसंदी जो है ये बड़ी मुसीबत होती है। एक मरतबा जब बंदे के दिल में बैठ जाए ना कि मेरी तारीफ हो और मैं अपने कामों को मेरा नाम लिया जाए, तो बस फिर ये ऐसी लत लगती है कि आदमी को चैन नहीं आता इसके बगैर, जब तक कि वो सच्ची झूठी किसी तरह की तारीफ सुन ना ले। तो इस मरज से अपने आप को महफूज रखना चाहिए। उसके बाद फरमाया वलिल्लाहि मुल्कुस समावाति वल अर्द वल्लाहु अला कुल्लि शैइन कदीर, और अल्लाह ही के लिए आसमानों और ज़मीन की बादशाही है और अल्लाह हर चीज़ पर कादिर है। वो जो कुछ लोगों ने कहा था माद अल्लाह के हम मालदार हैं खुदा फ़कीर है, ये उसके रद में है कि ये जाहिलों का कौल इस कदर खबीस है کہ ان کو یہ نہیں پتا کہ آسمان و زمین کا بادشاہ خدا اور ہر چیز پر قادر خدا ہے. تو یہ کتنا گھٹیا اور کتنا کم تر جملہ جو ہے وہ اللہ تعالیٰ کی شان کے متعلق بول رہے ہیں, جو آسمان و زمین کا بادشاہ ہے, جو آسمان و زمین کا مالک ہے. اب اس کے بعد آسمان و زمین کے حوالے سے ہی ایک کلام ہے, اور اہل نظر کے لیے اور عقل مندوں کے لیے اس میں توجہ اور غور و فکر کی دعوت ہے. فرمایا ان فی خلق السماوات والارض واختلاف الليل والنهار لآیات لأولی الالباب, بے شک آسمانوں اور زمین کی پیدائش اور رات اور دن کی باہم تبدیلی میں عقل مندوں کے لیے نشانیاں ہیں. خدا نے آسمان و زمین بنائے, رات اور دن کا نظام جو ہے وہ چل رہا ہے, رات آئی دن چلا گیا, دن آیا رات چلی گئی. فرمایا کہ یہ جو اتنا بڑا انقلاب ہے جو بندہ روزانہ دیکھتا ہے اور پورا نظام اس کے سامنے یہ گزر رہا ہے, تو فرمایا کہ اگر عقل ہو انسان کے اندر تو اس میں اس کے لیے نشانیاں ہیں کہ یہ اتنا بڑا انقلاب روزانہ کون برپا کرتا ہے اور یہ سارا نظام کس نے بنایا ہوا ہے. تو اس میں نشانیاں ہیں عقل والوں کے لیے کہ وہ جب اس پورے سسٹم کو دیکھتے ہیں اور اس نظام کو دیکھتے ہیں تو خدا کو یاد کرتے ہیں کہ کوئی تو ہے جو نظام ہستی چلا رہا ہے, وہی خدا ہے, وہی خدا ہے. اب آگے مزید ارشاد فرمایا الذين يذكرون الله قياما وقعودا وعلى جنوبهم ويتفكرون في خلق السماوات والارض ربنا ما خلقت هذا باطلا سبحانك فقنا عذاب النار, جو کھڑے اور بیٹھے اور پہلوؤں کے بل لیٹے ہوئے اللہ کو یاد کرتے ہیں اور آسمانوں اور زمین کی پیدائش میں غور کرتے ہیں اور کہتے ہیں اے ہمارے رب, تو نے یہ سب بیکار نہیں بنایا, تو پاک ہے, تو ہمیں دوزخ کے عذاب سے بچا دے. جو عقل والے ہیں, جن کے لیے آسمان و زمین کی پیدائش میں رات دن کے بدلنے میں نشانیاں ہیں, تو فرمایا کہ وہ کیا ہے کہ وہ کھڑے ہوں, بیٹھے ہوں, پہلوؤں کے بل لیٹے ہوں, خدا کو یاد کرتے ہیں. اب یہ جو کھڑے بیٹھے اور لیٹے خدا کو یاد کرتے ہیں تو یہ یاد کرنا کیسے ہے؟ ایک تو اس اعتبار سے ہے کہ جب وہ اپنی جس حالت میں ہوتے ہیں اس میں خدا کی قدرتوں کا نظارہ کرتے ہیں تو وہ خدا کو یاد کرتے ہیں کہ سبحان اللہ, خدا کی شان, خدا کی شان. جیسے بہت سے مسلمان ایسے ہیں الحمدللہ کہ جو کسی بھی شے کو دیکھتے ہیں, کسی نعمت کو پاتے ہیں یا قدرت کے کسی شاہکار کو دیکھتے ہیں تو اس پر کہتے ہیں کہ سبحان اللہ, خواہ وہ بلند و بالا پہاڑ ہیں یا وہ عظیم سمندر ہیں یا بہتے ہوئے دریا ہیں یا چلتی ہوئی کشتیاں ہیں یا بہترین قسم کے جو ہے نا وہ بادلوں کی بارش ہے یا خوبصورت جو ہے نا باغات ہیں, تو وہ ان چیزوں کو دیکھ کے سبحان اللہ کیا شان ہے میرے مالک, کیا شان ہے میرے مولا. یہ کیا ہے کہ کھڑے ہیں, بیٹھے ہیں, لیٹے ہیں, خدا کو یاد کرتے ہیں. تو ایک تو اللہ تعالیٰ کو یاد کرنا یوں ہے. دوسرا یہ ہے کہ جو ویسے ذکر کیا جاتا ہے, تسبیح کی جاتی ہے, سبحان اللہ, الحمدللہ, اللہ اکبر, لا الہ الا اللہ, تو یہ جو تسبیحات ہیں تو یہ کھڑے ہونے کی حالت میں بھی, بیٹھے بھی اور لیٹے ہوئے بھی پڑھتے ہیں, یا جیسے نماز کے اندر قیام کی حالت میں, رکوع میں, سجدے میں, قعدے میں, اور بستر پر لیٹ کر بھی اللہم بسمک اموت واحیا. تو یہ جو دعائیں پڑھنا ہے, یہ جو معمولات بنانا ہے, یہ وہ ہے کہ کھڑے بیٹھے لیٹے اللہ تعالیٰ کو یاد کرتے ہیں. اور پھر اس کے ساتھ فرمایا کہ آسمان و زمین کی پیدائش میں غور و فکر کرتے ہیں. خدا کی کیسی قدرت ہے کہ کتنی بڑی زمین پیدا کی اور کتنے بڑے آسمان پیدا کیے, اور کیا سورج چاند اور اربوں کھربوں ستاروں کا نظام اس کے اندر جو وہ جوڑ دیا, اور کیسے دنیا میں لاکھوں کروڑوں نظام ہواؤں کے اور لہروں کے اور ویوز کے, یہ سب جو ہے اس میں چل رہا ہے. تو وہ اس زمین و آسمان کی تخلیق میں غور کرتے ہیں تو بے ساختہ بول اٹھتے ہیں کہ ربنا ما خلقت هذا باطلا, اے ہمارے رب, تو نے یہ سب بیکار پیدا نہیں کیا, یہ تیری شان ہے, یہ تیری قدرت ہے, یہ تیری عظمت ہے کہ تو نے اتنی بڑی دنیا جو ہے وہ پیدا فرمائی جس میں ہمارے لاکھوں کروڑوں فوائد ہیں, اور جس میں جتنا غور کرے تیری عظمت و قدرت اتنی ہمارے سامنے آشکار ہو جاتی ہے. وہ کہتے ہیں کہ مولا, کہ تو نے سب بیکار نہیں بنایا, تو پاک ہے ہر کمی سے, کوتاہی سے, عجز سے, عیب سے. तेरी जात कामिल है, तेरा बनाना कामिल है। तो अब तेरी अजमतों के सामने हम ये अर्ज करते हैं कि हमें दोजख के अजाब से बचा ले। तो ये बंदा मोमिन जब अल्लाह ताला की अजमतों के हवाले से यूं चीज़ों का मुशाहदा करता है तो खुदा की अजमतों के सामने अपना सर झुका देता है और अल्लाह ताला की बारगाह में दुआ करता है कि ए अल्लाह हमें आग के अजाब से बचा ले। फिर उसके साथ मजीद दुआ है, रब्बाना इन्नका मन तुदखिल النار فقد اخزيته وما للظالمين من انصار। ए हमारे रब, बेशक जिसे तू दोजख में दाखिल करेगा उसे तूने ज़रूर रुसवा कर दिया और ज़ालिमों का कोई मददगार नहीं। तो दुआ ये कि ए अल्लाह हमें आग से बचाना, दोजख से बचाना, क्योंकि जिसे तू दोजख में दाखिल करेगा तो वो जलील रुसवा हो जाएगा। तो हमें क्यामत के दिन की इस रुसवाई से महफूज फरमाना। अब इसके बाद मजीद दुआ है, रब्बना इन्ना समिअना मुनादियन युनादी लिल ईमानी अन आमिनू बि रब्बिकुम फआमन्ना। रब्बना फ़ग़फ़िर लना ज़ुनूबना वकफ़िर अन्ना सय्यिआतिना वतवफ़्फ़ना मअल अबरार। ए हमारे रब, बेशक हमने एक निदा देने वाले को ईमान की निदा यूं देते हुए सुना कि ए लोगों अपने रब पर ईमान लाओ, तो हम ईमान ले आए। बस ए हमारे रब, तू हमारे गुनाह बख्श दे और हमसे हमारी बुराइयां मिटा दे और हमें नेक लोगों के गुरोह में मौत अता फरमा। ये दुआ का और हिस्सा है कि ए अल्लाह हमने तेरे नबी को सुना, सहाबा ने सुना और हम तक वो सुनना जो है वो रिवायत से पहुंचा कि वो नबी ये निदा फरमाते हैं कि ए लोगों अपने रब पर ईमान लाओ। तो अब हम यानी कि हम उम्मत कहते हैं कि ए मौला हम ईमान ले आए, हम ईमान ले आए, हमने तुझे मान लिया, तेरे नबी को मान लिया, जिसको मानने का तूने फरमाया उसे मान लिया। ए हमारे रब, ए हमारे मालिक, अब तू हमारे गुनाह बख्श दे और हमसे हमारी बुराइयां मिटा दे और हमें नेक लोगों के गुरों में मौत अता फरमाना। कि नेकों का साथ दुनिया में हो तो भी सआदत मंदी है और नेकों के गुरों में मौत आए तो भी खुशबख्ती है और नेकों के साथ क्यामत में उठाया जाए ये भी खुदा की करम नवाजी। तो अच्छी सोहबत दुनिया में, अच्छी मौत आखिर में और अच्छी संगत आखिरत में, ये बंदे को मिल जाए तो इंसान का बेड़ा पार है। तो लिहाजा अच्छी सोहबत और नेकों और अबरार के साथ रहना और इन्हीं के साथ जिंदगी गुजारना ये बड़ी अहम चीज है। फिर दुआ का मजीद हिस्सा है, रब्बना व आतीना मा वअतना अला रुसुलिका वला तुखसिना यौमल क़ियामा इन्नका ला तुखलिफुल मीआद। ए हमारे रब, और हमें वो सब अता फरमा जिसका तूने अपने रसूलों के जरिए हमसे वादा फरमाया है और हमें क़ियामत के दिन रुसवा न करना, बेशक तू वादा खिलाफी नहीं करता। ये दुआ का मजीद हिस्सा है कि ए अल्लाह, तेरे रसूलों ने तेरी तरफ से हमसे ये वादा किया कि अगर हम ईमान लाएंगे तो तेरी करम नवाजियाँ, तेरी बंदा परवरियाँ, तेरी तरफ से मगफरत और बख्शिश और तेरी खुशनूदी और तेरी रिजा हमें हासिल होगी, तो हमें जन्नत में दाखिल करेगा, तो हमें जहन्नम से नजात देगा। ए अल्लाह, तेरे रसूलों ने ये वादा फरमाया तो ये तेरे रसूलों ने जितने वादे फरमाए थे हमारे साथ उन वादों को पूरा फरमा दे और हमारी खताओं से दरगुजर कर और क्यामत के दिन हमें रुसवा न करना और हमें यकीन है कि तू वादे के खिलाफ नहीं करता, जो वादा तूने किया है उस वादे को पूरा करता है। अब ये सारी दुआएं हुई और ये बड़ी अजीम दुआएं हैं, ये बड़ी अजीम दुआएं और इन दुआओं को बल्कि याद कर लेना चाहिए। ये जितनी भी है, रब्बना मा खलकता हाज़ा बातिलन सुबहानका फ़क़ीना अज़ाबन नार, उससे लेकर आखिर तक जितनी दुआएं हैं ये याद करके अपने मामूल में शामिल करनी चाहिए। और यहाँ पर एक बड़ी खूबसूरत बात है कि ये जितनी दुआएं गुजरी इसमें 5 मरतबा लफ्ज है रब्बाना, 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 रब्बाना। और उन सब के बाद अगली आयत है उसमें फरमाया फस्तजाबा लहुम रब्बुहुम, तो उनके रब ने उनकी दुआ कबूल फरमा ली। तो उलमा ने लिखा है कि जो 5 मरतबा या रब्बाना कहकर दुआ मांगे अल्लाह ताला उसकी दुआ कबूल फरमा लेता है। तो लिहाजा दुआ करें तो 5 मरतबा या रब्बाना कह दिया करें, इंशाअल्लाह वो दुआ कबूल हो जाएगी। अब अल्लाह ताला उनको ये बशारा सुनाता है, फरमाया फस्तजाबा लहुम रब्बुहुम अन्नी ला उदीउ अमल आमिलिन मिनकुम मिन ज़करिन औ उन्था बअदुकुम मिन बअद فالذين هاجروا وأخرجوا من ديارهم وأوذوا في سبيلي وقاتلوا وقتلوا لأكفرن عنهم سيئاتهم ولأدخلنهم جنات تجري من تحتها الأنهار ثوابا من عند الله والله عنده حسن الثواب. تو ان کے رب نے ان کی دعا قبول فرما لی کہ میں تم میں سے عمل کرنے والوں کے عمل کو ضائع نہیں کروں گا, وہ مرد ہو یا عورت, تم آپس میں ایک ہی ہو, پس جنہوں نے ہجرت کی اور اپنے گھروں سے نکالے گئے اور میری راہ میں انہیں ستایا گیا اور انہوں نے جہاد کیا اور قتل کر دیے گئے, تو میں ضرور ان کے سب گناہ ان سے مٹا دوں گا اور ضرور انہیں ایسے باغات میں داخل کروں گا جن کے نیچے نہریں جاری ہیں. یہ اللہ کی بارگاہ سے اجر ہے اور اللہ ہی کے پاس اچھا ثواب ہے. یہ مومنوں کو عظیم بشارت کہ جنہوں نے رب سے دعائیں مانگی تو اللہ تعالیٰ ان کو فرماتا ہے کہ خدا نے ان کی دعائیں قبول کر دی, اور خدا نے فرمایا کہ اے لوگوں, اے مومنوں, میں تم میں سے کسی عمل کرنے والے کے عمل کو ضائع نہیں کروں گا, وہ مرد ہو یا عورت. جو بندہ نیکی کرے گا اللہ تعالیٰ اسے سزا, اسے اجر عطا فرمائے گا, بشرطے کے مومن. اور فرمایا کہ تم آپس میں ایک ہی ہو کہ آدم و حوا کی اولاد ہو, اور یا یہ ہے کہ تم اس امت کے فرد ہو اور ایک ہی ہو. تو فرمایا کہ جن لوگوں نے ہجرت کی, صحابہ کرام اپنے گھروں سے نکالے گئے اور میری راہ میں شہید کر دیے گئے اور انہوں نے جہاد کیا اور وہ شہید کر دیے گئے, قتل کر دیے گئے, تو فرمایا کہ میں ان کی برائیاں مٹا دوں گا اور جنتوں میں داخل کر دوں گا. یہ صحابہ کرام کے لیے عظیم بشارت ہے, اور اس کے بعد بھی پوری امت میں جو بھی راہ خدا میں ہجرت کرتا ہے, گھر بار چھوڑتا ہے, تکلیفیں برداشت کرتا ہے, صبر کرتا ہے, خدا کی راہ میں مارا جاتا ہے, اس کے گناہ معاف اور جنت میں داخلہ. اور فرمایا کہ یہ اللہ کی طرف سے ثواب ہے اور اللہ ہی کے پاس اچھا ثواب ہے. اللہ تبارک و تعالی ہمیں یہ تمام فضیلتیں عطا فرمائے اور جو دعائیں مانگی اللہ تعالی قبول فرمائے. آمین. بجاہ النبی امین, صلی اللہ علیہ وسلم.
قرآن, قرآن.